नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल मंगिर 22 गते सोमबार, पौष कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार 8 डिसेम्बर सन् 2025, नेपाल सम्बत 1146, आज थिङलागा 4। आज राजधानीबाट प्रकाशित सबैजसो दैनिक पत्र पत्रिकाहरूले 5 पूर्व मन्त्रीसहित 55 जना विरूद्ध पोखरा विमानस्थल निर्माणमा अनियमितता प्रसंगमा भ्रष्टाचार मुद्दा दायर भएको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन्। यो खबर कान्तिपुर दैनिकबाट लिँदैछौं। चिनिया ऋण लगानीमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा 5 पूर्व मन्त्री, 9 पूर्व सचिव र सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार सहित 56 विरूद्ध मुद्दा दायर भएको छ। विमानस्थल निर्माणमा 7,43,450 अमेरिकी डलर तत्कालीन विनिमय दर अनुसार 8,36,73,55,297 रूपियाँ 50 पैसा सरकारलाई हानि नोक्सानी पुर्याएको दावीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो विशेष अदालतमा मुद्दा चलाएको हो। विमानस्थल निर्माणको लागत अनुमान अस्वाभाविक रूपमा बढ़ाएर अनियमितता गरेको निष्कर्ष निकाल्दै अख्तियारले त्यस प्रक्रियामा संलग्न तत्कालीन मन्त्री, तत्कालीन सचिव र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसहित 53 नेपालीलाई प्रतिवादी बनाएको छ। तत्कालीन मन्त्रीहरू कोमाथि के अभियोग उपशीर्षकमा खबर अगाडि छ। पोस्ट बहादुर बोगटी तत्कालीन पर्यटन मन्त्री, उहाँलाई बोलपत्र अस्वीकृत गर्नुपर्ने, मूल्यांकन समितिको निष्कर्ष विपरीत ठेक्का प्रक्रिया शुरू गरेको र लागत अनुमान 145 मिलियन भए पनि सीएएमसीले प्रस्ताव गरेको 305.123 मिलियन डलरको लागत प्राधिकरणको संचालक समितिबाट स्वीकृत गराएको आरोप छ। त्यसैगरी रामकुमार श्रेष्ठ तत्कालीन पर्यटन मन्त्रीलाई तिमल सेना नेतृत्वको परामर्श टोली गठन गरेर 145 मिलियन डलरको लागत 215.965 मिलियन डलर पुर्याउन जिम्मेवार भएको भनिएको छ। कानून प्रतिकूल हुने हुँदाहुँदै पनि क्यानले स्वीकृत गरेर पठाएको प्रस्ताव स्वीकार गरी मन्त्री परिषद पठाउने निर्णय पनि उहाँले गरेको आरोप लगाइएको छ। त्यसैगरी दीपक अमात्य तत्कालीन पर्यटन मन्त्रीलाई अर्थको सहमतिपछि कानून विपरीत बढ़ाइएको लागत अनुसारको प्रस्ताव मन्त्री परिषदमा पेश गरेको र सोही प्रस्ताव अनुसार 10 कार्तिक 2071 ईपीसी मोडेलमा परियोजना अगाडि बढ़ाउन स्वीकृत प्रदान गर्दै बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेको। त्यसैगरी भीमप्रसाद आचार्य तत्कालीन पर्यटन मन्त्रीलाई अघिल्ला दुई मन्त्री श्रेष्ठ र बुगोटीले गरेका निर्णयलाई निरन्तरता दिएको, तिमल सेना कार्यदलको लागत बढ़ाउने प्रतिवेदन ग्रहण गरेको र चिनिया कम्पनीसँग निर्माण सम्झौताको अन्तिम निर्णयकर्ता रहेको, ऋण सम्झौता गर्न अर्थलाई पत्राचार गरेको आरोप छ। यसैगरी रामशरण महत तत्कालीन अर्थमन्त्रीलाई मिलेमतो तथा गैर कानूनी रूपमा लागत परिमार्जन गरेर आयोजना कार्यान्वयन गर्न अर्थ मन्त्रालयको सहमति दिने निर्णय गरेको र प्रचलित कानून विपरीत लागत वृद्धि अनुसार चाइना एक्जिम बैंकसँग ऋण सहायता सम्झौता गर्न पत्राचार गरेको आरोप लगाइएको छ। पोखरा विमानस्थलमा 8 अर्ब उड्यो, पूर्व 5 मन्त्रीसहित 56 विरूद्ध अख्तियारको मुद्दा शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं। परिवारका 3 जना एकैपटक शाखा अधिकृत शीर्षकको समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। कुनै ट्यूशन सेन्टर धाएनौ, धेरैले घरको मात्र तयारीले त शाखा अधिकृत पास गर्ने कुरा त्यत्तिकै हो भनेर खिस्याए पनि हामीले अरूका कुरा सुन्यौं तर आफ्नो अठोटबाट कहिल्यै पछि हटेनौं र आफ्नो लगातारको मेहनतलाई जारी राख्यौं। यही दृढ़ अठोटले अहिले हामी यो सफलता चुम्न सफल भयौं। हालै लोकसेवा आयोगको एउटै विज्ञापनबाट शाखा अधिकृतमा सिफारिश हुनुभएका एकै परिवारका 3 जना मध्येका अग्रज एकराज कुलुङको भनाई हो यो। मेहनतको फल मिठो हुन्छ भने झैं अहिले सोलुखुम्बु जिल्लाको दुर्गम महाकुलुङ गाउँपालिका 3 का दुर्गा बहादुर कुलुङ र मणिकुमारी कुलुङका जेठा छोरा एकराज कुलुङ, जेठी बुहारी मनिषा कुलुङ राई र कान्छा छोरा बालकुमार कुलुङ टोल समाजमा मात्र होइन निजामती वृत्तसँगै सबैतिर चर्चाको शिखरमा हुनुहुन्छ। कुनै समय सोलुखुम्बुको कर्णालीका रूपमा चिनिने तत्कालीन छेस्काम र हालको महाकुलुङ गाउँपालिकाको 3 नम्बर वडाका वडाध्यक्ष समेत रहनुभएका दुर्गा बहादुर कुलुङ आफ्नो छोरा बुहारीको सफलताले दंग पर्नु भएको छ। उहाँका 4 जना सन्तान सबै निजामती सेवामा छन्। ऐतिहासिक सफलता प्राप्त गर्ने 3 जना केही समय अघिदेखि निजामती सेवामै हुनुहुन्छ। राजपत्र अलंकित प्रथम श्रेणी नायब सुब्बाको पदमा विभिन्न कार्यालयमा कार्यरत उहाँहरू यस पटक एकै पटक राजपत्रांकित तृतीय श्रेणीमा सिफारिश हुनुभएको हो। एकराज र बालकुमार महालेखा परीक्षकको कार्यालयमा र मनिषा राष्ट्रिय किताबखानामा कार्यरत हुनुहुन्छ। एकराज र मनिषा श्रीमान श्रीमती हुनुहुन्छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा 7 वर्षीय अनिताको जन्मदर्ता र अधिकारका लागि प्रधानमन्त्रीको चासो शीर्षकको खबर प्रकाशित छ। पतिबाट उपेक्षित बर्दिया बढेयाताल चारकी अञ्जु थारूलाई अदालतले अंश कायम गरिदिए पनि जिल्ला प्रशासन र वडाले नागरिकताका लागि सिफारिश नदिँदा पाउनुपर्ने अंश र छोरीको जन्म दर्ता नै रोकिएपछि उहाँले 22 कार्तिकमा आत्महत्या गर्नुभएको थियो। छोरीको न्यायका लागि संघर्षरत बाबु कान्छा थारूले पनि 4थो दिन छोरीकै बाटो पछ्याउनुभयो। महिलामाथि नागरिकता विभेद, राज्यले दिएन न्याय, बाबु छोरीले दिएन ज्यान शीर्षकमा प्रकाशित समाचार प्रकाशित भएपछि प्रधानमन्त्री सुशीला कार्कीले घटनाको सत्य तथ्य बुझ्नका लागि गृहमन्त्री ओम प्रकाश अर्याललाई निर्देशन दिनुभएको थियो। गृहले आइतबार गृह सहसचिव सुरेश पन्थीको संयोजकत्वमा उपसचिव कुलशेखर अर्याल र 1 जना सदस्य रहने गरी छानबिन समिति गठन गरेको छ। यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं। पुनस्थापना माग्दै कांग्रेस पनि सर्वोच्चमा शीर्षकको खबर नागरिक दैनिकमा प्रकाशित छ। विघटित प्रतिनिधि सभा पुनस्थापनाको माग गर्दै नेपाली कांग्रेसका तत्कालीन सांसदहरू सर्वोच्च अदालत पुगेका छन्। गत भदौ 23 गतेको हिंसा र 24 गतेको विध्वंसपछि 27 गते बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरी फागुन 21 का लागि निर्वाचन घोषणा गरेको थियो। सरकार र दल निर्वाचन तयारीमा जुटिरहेका बेला विघटित प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेकपा एमाले यसअघि नै पुनस्थापनाको माग राखेर सर्वोच्च पुगेको थियो। यस्तै कांग्रेसले पनि पुनस्थापना माग गर्दै हिजो सर्वोच्चमा रिट दायर गरेको हो। यो खबर नागरिक दैनिकबाट लिएका हौं। म्यानमारमा अनलाइन स्क्यामिङ धन्दामा लगाइएका 46 नेपाली उद्धारको पर्खाईमा शीर्षकको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। करिब 3 वर्षदेखि म्यानमारमा गैर कानूनी अनलाइन स्क्यामिङको काममा लगाइएका नेपाली मध्ये 46 जनाको समूह उद्धारको पर्खाईमा छ। म्यानमारको विद्रोही समूह नियन्त्रित म्याओडीबाट बाहिर निस्केका नेपालीलाई म्यानमार सरकारले थाइल्याण्ड जान अनुमति दिएपछि दूतावासले समन्वय गरेर 24 मंगिरमा स्वदेश पठाउँदैछ। म्यानमारको म्याओडी तथा म्यानमार, लाओस र कम्बोडियाको सीमा जोड़िएको जंगल गोल्डेन ट्रायंगल क्षेत्रमा खुलेका गैर कानूनी अनलाइन स्क्यामिङमा कम्तीमा 400 नेपाली रहेको अनुमान छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकमा उत्तरी नाका रसुवागाडी ठप्प, तातो पानी र कोरला आंशिक सञ्चालनमा शीर्षकको खबर लिँदैछौ। मुस्ताङको उत्तरी सिमानामा रहेको कोरला भन्सार नाका जाडो शुरू हुनासाथ फेरि सुनसान बन्दैछ। अत्यधिक चिसोका कारण यहाँको व्यवसाय र व्यापारिक गतिविधि शून्य जस्तै छ। यसले व्यवसायीदेखि भन्सार कर्मचारीसम्म प्रभावित बनाएका छन् भने राज्यले अपेक्षा गरेको राजस्व संकलनमा पनि अनिश्चितता बढ़ेको छ। चीनबाट सामान अर्डर गर्ने व्यवसायी मुस्ताङको लोमानथाङमा गएर होटलमा बस्थे। अहिले चिसोका कारण होटल पनि बन्द छ। त्यहाँका व्यवसायी पोखरा र काठमाडौँ पुगेका छन्। मंगिरदेखि फागुनसम्म चिसो छल्न सबै शहर जान्छन्। चिसोकै कारण मुस्ताङ भन्सार कार्यालयका कर्मचारी पनि बिरामी पर्न थालेको प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सबै थोक एकै साथ प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक हरेक पल उपयोगी हरेक पल खास
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन् छानी छानी लिनुहोस् यो प्याक खरिद गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ
नेपाल टेलिकम राष्ट्रको संचार
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ अब पत्र पत्रिकामा प्रकाशित बाँकी खबरहरू नागरिक दैनिकमा बाली बीमा नपाएपछि किसान आक्रोशित शीर्षकको खबर प्रकाशित छ जुम्लाका स्याउ किसानले दुई आर्थिक वर्षदेखि स्याउ बीमाको रकम पाएका छैनन् स्याउमा क्षति भएको दावी दर्ता गरिसके पनि शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले भुक्तानी गर्न ढिलाइ गरेपछि किसान आक्रोशित भएका हुन् तातोपानी गाउँपालिकाका स्याउ किसानले संगठित भएर बीमा रकम माग गर्दै आन्दोलनको घोषणा पनि गरेका छन् उनीहरूले आर्थिक वर्ष 2078-79 र 79-80 गरिएको स्याउ बीमा बापतको क्षतिको रकम भुक्तानी नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् यो खबर नागरिक दैनिकमा प्रकाशित छ अन्नपूर्ण पोस्टमा विद्युतीय तारको भूमिगत काम अगाडि बढ़ाइने शीर्षकको खबर प्रकाशित छ काठमाडौँ महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरण र काठमाडौँ महानगरपालिकाको समन्वयमा अगाडि बढ़ाइने भएको छ तारलाई भूमिगत गर्ने काममा फिल्डमा देखिएका समस्या समाधानका लागि आवश्यक अनुगमन तथा समन्वय गर्न प्राधिकरणका निर्देशक र महानगरपालिकाका सार्वजनिक निर्माण विभागका प्रमुखलाई तोकिएको छ सड़क विभाग काठमाडौँ महानगरपालिका लगायतका निकायबाट सहमति प्राप्त नहुँदा निर्माण व्यवसायबाट काम सम्पन्न भएपछि सड़कलाई मर्मत नगरेको जस्ता गुनासो आउने गरेको थियो यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ नौवटा मृग मरेका भेटिए शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ पूर्वी नवलपरासीको देवचुलीमा तोरीमा छरेको विषादीका कारण एकै दिन एकै ठाउँमा नौवटा मृग मरेका छन् देवचुली नगरपालिका 13 रहेको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा शनिबार चितौन राष्ट्रिय निकुञ्जबाट चर्न निस्केका नौवटा मृग मरेको अवस्थामा फेला परेका चितौन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो प्रारम्भिक अनुसन्धानमा किसानले तोरीबारीमा छरेको विषादीका कारण मृग मरेको हुन सक्ने देखिएको र यसको विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी थापा मगरले जानकारी दिनुभयो यो खबर गोर्खापत्रमा प्रकाशित छ राजधानी दैनिकमा हदभन्दा बढ़ी गैर बैंकिङ सम्पत्ति बेच्ने बाटो खुल्यो शीर्षकको खबर प्रकाशित छ बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असूलीका क्रममा सकारेका हदबन्दी भन्दा बढ़ी जग्गा 3 वर्षभित्र अनिवार्य रूपमा बेचबिखन गर्नुपर्ने र सो अवधिभित्र बिक्री गर्न नसके सरकारको स्वीकृति लिएर मात्र बेच्न सकिने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ संवैधानिक इजलासका अध्यक्ष प्रधान न्यायाधीश प्रकाश मानसिंह रावत न्यायाधीशहरू कुमार रेग्मी हरिप्रसाद फुयाल र डाक्टर मनोज कुमार शर्मा र डाक्टर नहकुल सुवेदी सहित 5 सदस्यीय इजलासले बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले दायर गरेको रिटमा अन्तरिम आदेश मार्फत यो व्यवस्था कार्यान्वयन रोकेको हो यो खबर राजधानी दैनिकमा प्रकाशित छ आजको नयाँ पत्रिका दैनिकमा बैंकमा 51 अर्बको गैर बैंकिङ सम्पत्ति शीर्षकको खबर प्रकाशित छ चालू आर्थिक वर्षको असोज मसान्तसम्म बैंकहरूको गैर बैंकिङ सम्पत्ति 51 अर्ब 12 करोड़ 50 लाख रूपियाँ पुगेको छ त्यसमा वाणिज्य बैंकमा 43 अर्ब 24 करोड़ 30 लाख रूपियाँ विकास बैंकमा 4 अर्ब 84 करोड़ 20 लाख रूपियाँ र वित्त कम्पनीमा 3 अर्ब 3 करोड़ 90 लाख रूपियाँ गैर बैंकिङ सम्पत्ति रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ नयाँ प्रतिनिधि छान्न आतुर छन् मतदाता शीर्षकको खबर आजको गोर्खापत्र दैनिकबाट लिदैछौ। आगामी फागुन 21 गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। निर्वाचनका लागि सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायले आफ्नो तयारी तीव्र बनाइरहेका छन्। निर्वाचन सफल पार्न सरकार, निर्वाचन आयोग र यससँग सरोकार राख्ने व्यक्तिले उत्तिकै चासोका साथ काम अगाडि बढ़ाइरहेका छन् भने राजनीतिक दलहरूले समेत आफ्नो तयारीलाई तीव्र पारेका छन्। यसपटकको निर्वाचनमा नागरिक पनि उत्तिकै चनाखो बनिरहेका छन्। कस्ता जनप्रतिनिधि चयन गर्ने, कुन उमेर समूहका व्यक्ति चुन्दा देशको विकास हुन्छ भन्ने जस्ता विषयले अहिले चोक चौतारामा चर्चा पाइरहेको छ। वीरेन्द्रनगरमा भेटिएका हुम्लाको खार्कुनाथ गाउँपालिकाका जनक बहादुर शाहीले युवा नेतृत्व आजको आवश्यकता भएको बताउनुभयो। यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाटै उज्यालोबाट वञ्चित पालिका शीर्षकको खबर लिँदैछौ। बाजुराको हिमाली गाउँपालिका 4 फैटी, बोर्ता 5 रोगिन, लामपाटा बिछ्या 6 भीम बोल्डिङ गाउँसहितका 1100 घरधुरी उज्यालोबाट वञ्चित छन्। गत साउन 28 गते राति बिच्छा खोलामा आएको बाढ़ीले सो विद्युत उत्पादनको नहर बगाएपछि 5 महिनादेखि स्थानीय उज्यालोबाट वञ्चित भएका हुन्। 2078 फागुनमा कवाड़ी खोलामा उत्पादन भएको बिजुलीबाट ती गाउँका स्थानीयको घरमा उज्यालो भएको थियो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद। दीपक जोशी विदा हुन्छु। नमस्कार।